the Bhutanese Youth World in Nepali, presented by the Bhutanese Association of South Australia.
जागलामको चम्कहे नौजवान हो यो धुनसँगै आजको युवा संसार कार्यक्रम सुरु भइसकेको छ। श्रोताहरू, तपाईँलाई स्वागत गर्छौँ। आज हामी स्टुडियोमा उपस्थित भएको छौँ, म इन्द्र, गङ्गा र युनिसा। आज अगस्त 26 तारिक 2012 सदा चाहिँ हामी 1 बजे उपस्थित भइसकेका छौँ। समयको कुरा गर्नुहुन्छ भने अहिले भुटानको थिम्पूमा 9:30 गएको छछ, नेपालमा 9:15 गएको छ, अथवा मेलबर्न सिडनी क्यानबराको टाइम गर्नुहुन्छ भने तपाईँले 1:30 गएको छ, जसको यहाँ एडलेडको टाइम हुन्छ 1 बजे। ठिक 1 बजे हामी सधैँ तपाईँको रेडियो सेटमा आउने गर्छौँ युवा संसार कार्यक्रम लिएर। आज भदौ 10 गते दशमी तिथि, भोलि एकादशी तिथि, तपाईँ व्रत लिँदै हुनुहुन्छ होला, हामी जानकारी दिँदैछौँ। यस विषयमा जानकारी पनि दिइहाल्छु। हाम्रो युवासंसार.com तपाईँले आगामी महिना हुने मुख्य चाडपर्व र तिथिका बारेमा पनि जानकारी पाउनुहुन्छ। हामीले यो तपाईँलाई सुविधा दिएका छौँ। तपाईँ हामीलाई अहिले सुन्दै हुन्छ रेडियो एडलेड, radio.adelaide.edu.au मार्फत संसारभर अनलाइनमा, भने 101.5 FM को यो तरङ्गमा पनि तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ। तपाईँले आफ्नो फुर्सदको समयमा ipsjournal.com अथवा हाम्रो आफ्नै वेबसाइट रहेको छ युवासंसार.com पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। तपाईँले आज सुन्न भ्याउनु भएन भने तपाईँको फुर्सदको समयमा, तपाईँले भ्याएको टाइममा अथवा तपाईँले चाहेको टाइममा फेरि पनि दोहोऱ्याएर सुन्नलाई हामीले तपाईँलाई उपलब्ध गराएका छौँ। त्यसका अलावा हामीलाई आइट्युन्समा पनि तपाईँले सुन्न सक्नुहुन्छ। आइट्युन्समा गएर युवा संसार भनेर खोज्नुभयो भने तपाईँले भने आइट्युन्सको स्टोरमा तपाईँले भेट्न सक्नुहुन्छ हामीलाई। तपाईँले हामीलाई यदि कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने हामीलाई फेसबुक मार्फतबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई फेसबुकमा इनबक्स गर्नुहोस् अथवा फेसबुक वालमा हामीलाई म्यासेज पठाउनुहोस्। त्यसका अलावा हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न चाहनुहुन्छ भने युवा.संसार@hotmail.com पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यति धेरै हामीलाई, मैले प्रोग्रामको बारेमा जानकारी दिइहालेँ, हाम्रो रेडियो प्रोग्रामको बारेमा, आजको विषयवस्तुको बारेमा अलिकति थोरैमा म जानकारी दिइहाल्छु श्रोताहरू तपाईँलाई। आज हामी सदा चाहिँ युवा गतिविधि त प्रस्तुत गर्ने नै छौँ, त्यसका अलावा हामी केही मिठा मिठा गीत सङ्गीत पनि लिएर आएका छौँ। गत साता हामीले हाम्रो कार्यक्रममा हामीले भनेका थियौँ जुलियन असान्जेको बारेमा अलिकति जानकारी दिन्छौँ, हामी त्यो साता हामीले दिन पाएनौँ, अब यो साता हामीले दिने प्रयास गर्दैछौँ जुलियन असान्जे। त्यसको साथसाथै नील आर्मस्ट्रङ, जो चाहिँ मुनमा पहिलोपटक पुग्ने व्यक्तित्व हुनुहुन्थ्यो, चन्द्रमामा पुग्ने व्यक्ति, हिजो मात्र उहाँको देवासन भएको छ, उहाँको बारेमा पनि छोटकरी जानकारी दिन्छौँ हामी। त्यसपछि गुगल तपाईँ कतिको चलाउनुहुन्छ, गुगल चलाउने तपाईँ जस्तो प्रयोगकर्तालाई हामी थोरै मात्रामा हेल्थ टिप्स, सरी आइटी टिप्स अन्तर्गतै गुगल चलाउने तरिका पनि जानकारी दिन्छौँ हामी। त्यसपछि iPhone 5 को प्रतीक्षामा बस्नुभएको छ होला तपाईँहरू, iPhone 5 अर्को महिना आउँदै हुनुहुन्छ होला सायद जस्तो लाग्दैछ मलाई। त्यसपछि iPhone 5 को बारेमा पनि हामी जानकारी दिन्छौँ थोरै तपाईँलाई। यति धेरै जानकारी हामीसँग छँदैछन्, हेल्थ टिप्स पनि छ, हेल्थ टिप्स पनि हामी जानकारी दिन्छौँ होइन। त्यही भएर अब यति धेरै कार्यक्रम हामीसँग छँदैछन्, हामीलाई पर्खेर बस्नु होला। कार्यक्रम बिचबिचमा हामी धेरै अरू सामग्री पनि दिँदै जानेछौँ। अब सदा चाहिँ हामी सुरु गर्छौँ युवा गतिविधिबाट। युवा गतिविधिमा हुनुहुन्छ हाम्रो युनिसा र गङ्गा।
बेलायतमा युवा फुटबलको लोकप्रियता बढेको छ। Under-21 लिग र अहिले लन्डनमा भइरहेको नेक्स्ट जेन सिरिजले धेरै दर्शकहरू तानेको छ। यसले बेलायतमा भविष्यमा राम्रा खेलाडीहरू देखा पर्ने सङ्केत गरेको छ। यी खेलहरूमा 16-18 वर्षका युवाहरूले राम्रो खेल प्रदर्शन गर्ने भएका थिए।
क्यानाडाको टोरन्टोमा युवा अपराधका घटनाहरू बढ्न थालेपछि यसलाई कम गर्न विशेष कार्यक्रम सुरु गरेको छ। मङ्गलबार सार्वजनिक गरिएको $2 करोड को यो कार्यक्रम अन्तर्गत स्कुल विदाको बेला युवा तथा बालबालिकाका लागि नयाँ कार्यक्रमहरू तयार पार्ने अनि युवासँगै रहेर काम गर्ने कर्मचारीको संख्या बढाउने जस्ता छन्। त्यहाँका युवा मन्त्रीले कार्यक्रम सार्वजनिक गर्दै भने यसले अपराधका घटना कम गर्ने मात्र होइन, युवा तथा बालबालिकालाई त्यस्ता गतिविधिमा लग्नबाट पहिले नै रोक्नेछ। गत महिना सो सहरमा एक युवाले गोली चलाउँदा 2 जनाको ज्यान गएको थियो भने 20 जना घाइते भएका थिए।
भारतको गोवाको राजधानी पणजीका युवाले रोजगारी पाउनुपर्ने भन्दै धरना शुरू गरेका छन्। यस अघिको काङ्ग्रेसको सरकारले माइनिङ सुपरभाइजर्सको जागिर दिएका 100 भन्दा बढी युवाले करार सिद्धिएपछि सोही काम पाउनुपर्ने भन्दै धरना गरेका हुन्। राज्यको भारतीय जनता पार्टीको सरकारले दबाब दिन गरिएको धरनामा सोही पार्टीका नेता आएर समर्थन जनाएपछि आन्दोलनकारी तीन छक परेका थिए। ती नेताले मुख्यमन्त्रीका युवाको आवाज सुन्ने आश्वासन दिएका थिए। नयाँ माइनिङ पोलिसीमा राज्य सरकारले माइनिङ सुपरभाइजर्सको पद नै हटाएपछि उनीहरू आफ्नो जागिर जाने त्रासमा छन्। मुख्यमन्त्रीले भेट्ने समय नदिएपछि युवाहरू अझ रुष्ट भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
मेलबोर्नमा सुडानिस र सोमाली युवाहरूमा बढ्दो हिंसाले त्यहाँको सरकार चिन्तित भएको छ। अन्य समुदायका भन्दा अफ्रिकाका युवाले गर्ने हिंस्रक गतिविधि 5 गुणा बढी छ। एबीसीले प्रहरीलाई उद्धृत गर्दै भनेको छ सुसमुदायले नै हिंसा रोक्न सक्दो प्रयास गरेको छैन। हिंसामा संलग्न अधिकांश युवा 21 वर्ष मुनिका रहेका छन्।
भुटानी स्कुले बालबालिकाहरूका लागि गर्मी विदामा म्यान्चेस्टर सहरमा चलाइएको समर कक्षा अगस्त 16 सकिएको छ। न्यू इङ्ल्यान्ड फार्म वर्कर्स र बुटनिस कम्युनिटी अफ न्यू हेम्सारले संयुक्त रूपमा आयोजना गरेको उक्त कक्षा 6-7 चलेको थियो। साताको चारदेखि सातसम्म भएका कक्षामा म्यान्चेस्टर र कनकटको 16 भुटानी स्कुलले बालबालिकाहरू सहभागी थिए। न्यू हेम्सारमा यस्तो कक्षा पहिलो पटक चलाएको हो। 6-7 अवधिमा बालबालिकाको 3 युनिभर्सिटी अफ म्यासाचुसेट्सको सेन्टर फर इन्डेक्स स्टडीमा क्याम्पका रूपमा बिताएका थिए। क्याम्पमा न्युयोर्क, मेरिल्यान्ड आदि ठाउँबाट पनि उनीहरूकै उमेरका अरू समुदायका स्कुले बालबालिकाहरू सहभागी थिए। कुल 60 बालबालिकाहरूबीच भएको निबन्ध प्रतियोगितामा न्यू हेम्सारका आशिष भट्टराई र भोला गौतम क्रमशः दोस्रो र तेस्रो भएका थिए।
श्रोताहरू, अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो गङ्गा युनिसाको साथमा युवा गतिविधि। हामी अर्को साता फेरि युवा गतिविधि लिएर आउनेछौँ। अब गीतको पालो भएको छ, गङ्गाले कुन गीत दिनु भएको छ?
हजुर श्रोताहरू, अबको गीतको पालो भने पक्का पनि अहिले चल्दै गरेको नयाँ मुभी होइन, नेपाली मुभी आई मिन लभ भन्ने एउटा छ होइन, एकदम रोचक जस्तो लागिरहेको छ मलाई पनि गीत सुन्दाखेरि। बाबु बगटेको स्वरमा श्रोताहरू सुनौँ यो गीत।
Yes. कसैको साथ
श्रोताहरू तपाईँलाई अहिले हामी सुनाउँदै थियौँ बाबु बोगटीको स्वरमा यो मिठो गीत आइम इन लभ भन्ने नयाँ नेपाली चलचित्रबाट. तपाईँलाई हामीले अघि सुरुमा भने अनुसार अब निल आर्मस्ट्रङको बारेमा अलिकति छोटकरीमा म अलिकति जानकारी दिँदैछु तपाईँलाई. निल आर्मस्ट्रङ चन्द्रमामा पुग्ने पहिलो व्यक्ति जो साइन्टिस्ट हुनुहुन्छ उहाँको हिजो मात्र निधन भएको छ 82 वर्षको उमेरमा. उहाँको निधनले हामीले धेरै साइन्टिफिक क्षेत्रमा निकै ठुलो व्यक्तित्व अथवा निकै ठुलो योगदान गुमाएका छौँ. उहाँले धेरै योगदान दिन सक्नुहुन्थ्यो होला अझै पनि, तर उहाँलाई उहाँको त्यो योगदानलाई अब हामी सम्झनामा मात्र राख्न सक्छौँ, उहाँको योगदानलाई फेरि देख्न सक्दैनौँ. उहाँको पार्थिव शरीर हामीले देख्न सक्दैनौँ, तर उहाँको योगदानले हामीलाई चिर पर्यन्तसम्म उहाँलाई सम्झिरहने बाटो खोलेको छ. उहाँले जुलाई 20, 1969 चन्द्रमामा पाइलट टेक्नु भएको थियो. त्यस बेला अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा उहाँ पुग्नुभएको, चन्द्रमा पुग्न सफल हुनुभएको हो. एपोलो 11 को स्पेस क्राफ्ट मार्फत उहाँले पुग्नुभएको थियो भने त्यतिखेर पनि निल आर्मस्ट्रङलाई टेलिभिजन मार्फतबाट हेर्ने 500 मिलियन टेलिभिजन भ्युवर्सहरूले चाहिँ हेरेका थिए. इन्ट्रेस्टिङ कुरो के छ भने श्रोताहरू, निल आर्मस्ट्रङले चन्द्रमामा अवतरण गरेको वर्ष र आज उहाँको देहावसान वर्ष, उहाँले अर्को पनि उपलब्धि देखेर मात्र यहाँबाट बिदा हुनुभएको छ. गत साता मात्रै नासाले अर्को ठुलो उपलब्धिका रूपमा मार्समा एउटा मानवरहित होइन यन्त्र रोबोट पुर्याएको छ र मार्सको नयाँ अध्ययन सुरु गरेको छ. निकै सफल रूपमा मानिएको छ मार्सको अध्ययन. त्यो नयाँ अध्ययनलाई अथवा नासाले गरेको यो नयाँ सफलतालाई पनि उहाँले देखेर जानुभयो. उहाँ निकै भाग्यमानी हुनुहुन्थ्यो, भाग्यमानी हुनुहुन्छ भन्नुपर्ला. उहाँले निल आर्मस्ट्रङले चाहिँ चन्द्रमामा पुग्ने मात्रै होइन, नेभी फाइटरको रूपमा पनि काम गर्नुभयो. कोरियन वारको बेला 1950सको टाइममा कोरियन वारमा उहाँले नेभी फाइटरको रूपमा पनि काम गर्नुभएको थियो. यति थोरै मात्र जानकारी दिएँ श्रोताहरू तपाईँलाई. मैले केही समय अघि मात्र आर्टरिसको उहाँले उपचार गरेर घर फर्काउनु भएको थियो र घर फर्के पछि पनि उहाँको स्वास्थ्यमा त्यति धेरै लाभ भएन, त्यसै विरामले उहाँ जानुभयो हिजो मात्र. उहाँलाई हामी युवा संसारको तर्फबाट श्रद्धासुमन अर्पण गर्दछौँ. यति भनेपछि अब म जुलियन असान्जेको बारेमा फेरि जानकारी दिँदैछु. आज निकै नयाँ नयाँ व्यक्तित्वको बारेमा जानकारी दिने कार्यक्रम छ जस्तो छ है. युनिसार गङ्गालाई जुलियन असान्जेको बारेमा सोध्छु नि, कति थाहा छ भनेर.
विकिलिक्स भन्ने कुरा चाहिँ धेरै सुनेको हो होइन. विकिलिक्समा चाहिँ अब हुन्छ नि सञ्चारमा भइरहेको कुराहरू जुन हामीले थाहा नपाउने, अब अरू मान्छेले पनि थाहा नपाउने एउटा लुकेको कुराहरू लिक भइरहेको हुन्छ नि, लिक भएर सुनेको कुराहरू चाहिँ धेरै सुनेको हो. उहाँको बारेमा अलिअलि सुनेको, त्यस्तो धेरै सुनेको थिइनँ, तर आज धेरै नै थाहा भयो.
युनिसालाई के थाहा थियो विकिलिक्स?
मैले पनि अब धेरै कुरा चाहिँ थाहा थिएन, त्यही गङ्गाले भने जस्तै अलिअलि त्यो बारेमा थाहा थियो. अब धेरै थाहा पाइन्छ होला नि तपाईँले भने.
ओके, मैले त के भन्ने, मैले त्यति धेरै जान्ने त होइन, तर मैले यहाँ भेला गरेको पनि पो होइन त हो. यो त हाम्रो सहकर्मी मित्र देवी पोखरेलले भेला गरेर हामीलाई पठाउनु भएको छ. यो चाहिँ भन न, जुलियन असान्ज किन चर्चामा आए भन्दाखेरि, विकिलिक्स जसले चाहिँ विश्वका निकै ठुला देशहरू जसले चाहिँ जस्तै भनौँ एफबिआई होइन र जस्ता एकदम गोप्य चिठीहरू जुन डिप्लोमेटिक केबल्सहरू लुकाएर राखेको हुन्छ देशहरूले बाहिर देखाउन सक्दैन, तिनीहरू चाहिँ गोप्य रूपमा के काम भइरहेछन् होइन. अमेरिका र रसिया बिचमा गोप्य रूपमा के सम्झौता भइरहेछ, भारत र अस्ट्रेलिया बिचमा गोप्य रूपमा के कुराकानी भइरहेछ होइन. यस्ता गोप्य केबल्सहरू सार्वजनिक गरेपछि चाहिँ उहाँमाथि निकै आक्रमक रूपमा अमेरिका लागि परेको थियो, उहाँलाई पक्राउ गर्नको लागि,
विशेष गरी राजनीतिक रूपमा
उहाँलाई निकै नै साह्रो परेको छ. असान्ज आफै पनि साइड जस्तै लगभग असाधारण छन्। उहाँको साइड भनेको विकिलिक्स, विकिलिक्स जस्तै असाधारण। अस्ट्रेलियामा सन् 1971 जन्मेका उनी स्कुल कहिले पनि गएनन् अरे है। स्कुल नगएर पनि उहाँ त्यति धेरै चर्चित रहेका छन्। हामी स्कुल गएर पनि केही पनि गर्न सकेनौँ, के गर्नु है। 16 वर्षको हुँदा उहाँले सक्षम ह्याकरको रूपमा स्थापित गरेर आफूलाई मेन्डेक्स नाम दिएको थियो अरे उहाँले। 16 वर्षको हुँदा ह्याकर्सको रूपमा उहाँले अगाडि आइसक्नु भएको थियो। निश्चित काम नगरेको 18 वर्षमै बिहे गरेको थियो अरे उहाँले है। जुलिन्दा सान्जेल 18 वर्षमै बिहे गरेको, तर केही वर्षमा उहाँले फेरि छुट्टिनु भयो है। छुट्टिएका सान्जेलले पूर्व पत्नीबाट छोरामाथिको अधिकारको लागि लामो तर सफल कानुनी लडाइँ लड्नु परेको थियो। 25 वर्षमै पुस्तक लेखेका उनले 2006 विश्वको लुकेको सार्वजनिक सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउने विकिलिक्स खोलेका थिए। 2 वर्ष अघि उहाँलाई नोबेल पुरस्कार दिनुपर्छ भनेर पनि निकै चर्चा आएको थियो। यतिखेर चाहिँ राष्ट्रपति तत्कालीन त्यतिखेरका रुसका राष्ट्रपति दिमित्री मेदवेदेवले चाहिँ नोबेल शान्ति पुरस्कार दिनुपर्छ विकिलिक्सको संस्थापक जुलियन असान्जेले भनेको थियो, तर त्यो हुन सकेन है। अमेरिकाले नचाहँदा अथवा पश्चिम युरोपका मुख्य देशहरूले चाहिँ स्वीकृत नगरिन्जेल विकिलिक्सको संस्थापकले नोबेल पुरस्कार पाउने सम्भावना कमै छ। उहाँ अहिले चाहिँ बेलायतको दूतावास, बेलायतमा लन्डनमा रहेको चाहिँ इक्वेडरको दूतावासमा शरण लिएर बस्नुभएको छ। गत महिना होइन, सायद 1.5 महिना हुन लाग्यो होला। 1.5 महिना अगाडि चाहिँ त्यहाँको एउटा लन्डनको हाइकोर्टले चाहिँ जुलियन असान्जेलाई एकजना स्विडिस महिलाले यौन दुर्व्यवहारको बारेमा लगाएको मुद्दामा उहाँलाई दोषी ठहराएको थियो र स्विडेन एक्सट्राडिसन गर्नुपर्ने भन्ने फैसला गरेपछि स्विडेनबाट अमेरिका लगेर उहाँलाई सजाय दिइनेछ अथवा उहाँको हत्या हुनेछ भन्ने के भन्नु त्रासले गर्दा उहाँ चाहिँ इक्वेडरको राजदूतावासमा, लन्डनमा रहेको इक्वेडरको राजदूतावासमा गएर शरण लिनुभएको थियो। उनले पश्चिममा साँच्चै प्रजातन्त्र भएको भए असान्जेलाई जेलभित्र लुकाउनु नपर्ने थियो भन्ने कुरो देखाएका छन्। विकिलिक्समा 2,50,000 अमेरिकी गोप्य दस्तावेज प्रकाशित भएपछि अमेरिकाले असान्जेमाथि दबाब दिँदै आएको थियो। इक्वेडरले चर्चित वेबसाइट चलाउने विकिलिक्सका संस्थापक जुलियन असान्जेलाई चाहिँ शरण दिने घोषणा गरेको छ। असान्ज लन्डन स्थित इक्वेडर दूतावासमा 2 महिनादेखि शरणमा बसेका छन्। बेलायत असान्जेको सुपुर्दिका लागि लड्दै आएको थियो। इक्वेडरको निर्णयले असान्जेको मानवाधिकार हननको भय बढेको बिबिसीले जनाएको छ। इक्वेडरका विदेश मन्त्री रिकार्डो पार्टिनोले बेलायतले असान्जेको सुपुर्दगीको लागि खुल्ला धम्की दिएको प्रतिक्रिया पनि दिएका छन्। यौन हिंसा अभियोगमा स्विडेनमा सुपुर्दगी हुने भएले असान्ज लन्डन स्थित इक्वेडर दूतावासको शरणमा गएको थियो। यो मैले अघि नै भनिसकिहालेँ। इक्वेडर सरकारले विकिलिक्स संस्थापक जुलियन असान्जेलाई शरण दिने औपचारिक निर्णय गरेको छ। इक्वेडरका विदेश मन्त्री रिकार्डोले यस्तो घोषणा गरेका हुन्। स्विडेनले पनि इक्वेडरका राजदूतलाई बोलाएर शरण दिने निर्णय अस्वीकार्य हुने बताएको छ। यौन दुर्व्यवहारको आरोपमा स्विडेनमा असान्ज विरुद्ध मुद्दा चलिरहेको छ। यसका साथै इक्वेडरले चाहिँ अमेरिकन कन्ट्रिजहरूको एउटा संस्थाको चाहिँ विदेश मन्त्रीहरूको विशेष बैठक डाकेर असान्जेलाई चाहिँ इक्वेडरमा शरण दिने कुराको औपचारिक रूपमा समर्थन जनाउन उहाँ इक्वेडरले चाहिँ समर्थ भएको थियो। धेरै देशहरूले चाहिँ जुलियन असान्जेलाई इक्वेडरमा शरण दिनुपर्छ भन्ने कुरो निर्णयमा समर्थन जनाइसकेका छन्। यदि धेरै जानकारी दिएपछि के थाहा भयो, अब फेरि युनिसेलाई सोधिहाल्छु म।
होइन, पक्कै नि अब धेरै कुरा नै थाहा भयो होइन। अगाडि त अब अलिअलि मात्रै थाहा थियो, जस्तै कि अब उसले उहाँले गर्नुभएको उहाँको अब आफ्नै जीवनको बारे 16 वर्षमै बिहे गरेको र अब नपढिकनै होइन त्यत्रो त्यही कुराहरू हामी त पढेर पनि तपाईँले भन्नु जस्तै हामीले त पढेर पनि केही गर्नु सकेको छैन। नपढिकन नै 16 वर्षको उमेरमा ह्याकर्सको के नाम दिएको थियो के भन्ने हौ त्यो बारे होइन थाहा।
हजुर श्रोताहरू, यस्तै गफ गाफ हुँदाहुँदै यो थियो जुलिया सान्जको एकदमै मिठो रोचकिलो
कुराहरू
टिप्सहरू होइन श्रोताहरू यस्तै हो। अनि श्रोताहरू, यस्तो गफ गर्दा गर्दै हाम्रो एउटा गीत सुन्ने पालो भएको छ पक्का पनि अहिले होइन। गीत चाहिँ हाम्रो नारद दाहाल सल्सबरीका नारद दहाल हाम्रो एकजना श्रोता उहाँले रिक्वेस्ट गरेर पठाउनु भएको छ. उदय सोताङ र मनिला सोताङको स्वरमा वैशाखलाई अघि लाएर नामक यो गीत अनावरण एल्बमबाट सुन्नु श्रोताहरू उहाँको अनुरोधमा र तपाईँहरूलाई पनि.
परखी बसाए मायालू नमस्कार श्रोताहरू, म देवी पोखरेल। आजको कार्यक्रम अगस्त महिनाको अन्तिम कार्यक्रम भएकाले गत महिनामा जस्तै कार्यक्रम युवा संसारको यस श्रृङ्खलामा संसारभर भुटानी समुदायमा अगस्त महिनामा भएका प्रमुख घटनाक्रमको सङ्गालो लिएर म उपस्थित भइसकेको छु। अब सुरु गरौँ यस महिनाको पहिलो घटनाबाट। अमेरिकाको ओहायो राज्यमा पर्ने कोलम्बस शहरमा भएको आगलागीबाट 20 भुटानी परिवार विस्थापित भएको जनाइएको छ। गत सोमबार राति भएको उक्त आगलागी फोहोर तथा फर्निचर थुपार्ने कोठाबाट सुरु भएको र अज्ञात व्यक्तिले लगाएको हुन सक्ने अनुसन्धानमा संलग्न कोलम्बस फायर बटालियनका प्रमुख माइकल फोलरले जनाएका छन्। केही विस्थापित परिवारहरू सिन्सिनाटी सहरमा आफन्तकामा बसिरहेका छन् भने केही स्थानीय सामाजिक संस्थाहरूले व्यवस्था गरेका घरहरूमा शरण लिइरहेका छन्। हालै झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूले ससम्मान स्वदेश प्रीतिको माग पूरा नभए सम्बन्धित निकायहरूलाई आन्दोलन गर्ने चेतावनी दिएका छन्। उक्त चेतावनी बेल्डाङ्गी 2 आयोजना गरिएको एक कार्यक्रम मार्फत दिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर फम्पा राईले पुनर्वास नचाहनेहरूको भविष्य निकै अन्यलमा परेको कुरा बताउँदै पीडित भुटानीहरू स्वदेश प्रीतिका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए। उक्त कार्यक्रममा भुटान स्टेट कङ्ग्रेस बिएससीका सचिव दुर्गा सिटौलाले पनि सोही चेतावनी दिएका थिए। भुटानी शरणार्थी पाल मञ्च बिआरसिएफले गत 6 अगस्तमा आफ्नो 15 वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गर्यो। बेल्डाङ्गीमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा उपस्थित सरोकारवालाहरूले बाल हिंसाको विरुद्ध लड्न र बालकको सर्वाङ्गीण विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै शिविरमा बढ्दो बाल लागू बदार दुर्व्यसनबारे गहिरो चासो व्यक्त गरेका थिए। कार्यक्रममा शिविर व्यवस्थापन समिति, सशस्त्र प्रहरी, ग्लोबल भुटनिस लिटरेचर अर्गनाइजेसन जिबिएलओ र टिपिओ नेपालका प्रतिनिधिहरूको उपस्थित रहेको थियो। पुण्य फाउन्डेसनले यस वर्ष पनि भुटानी शरणार्थी विद्यार्थीहरूको एसएलसी पछिको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ। आर्थिक अवस्था कमजोर भएका जेएनदार विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको पुण्य फाउन्डेसनले यस वर्ष 4 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। छात्रवृत्ति पाउने विद्यार्थीहरूमा टिकाराम गुरुङ बेल्डाङ्गी 2, इन्द्र राई सनेसरे, पूर्णबहादुर तामाङ र अभिषेक दर्जी बेल्डाङ्गी 2 विस्तारितबाट रहेका छन्। यी विद्यार्थीहरूले यस वर्षभरिका लागि भनेर छात्रवृत्ति स्वरूप जनाई $200 पाउने छन्। भुटनिस कम्युनिटी एसोसिएसन अफ साउदर्न तास्मान्या बिकास्टले हालै सम्पन्न गरेको निर्वाचन मार्फत नयाँ कार्य समितिको चयन गरिएको छ। नवनिर्वाचित कार्य समितिमा गङ्गाराम थापा सभापति, जसोदा खण्डका उपसभापति, नरेश विष्ट सचिव, भीम खतिवडा कोषाध्यक्ष र खड्ग थापा पब्लिक अफिसरमा निर्वाचन हुनुभएको छ। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा पर्ने अकल्यान्ड र अलामेडा सहरमा 91 भुटानी परिवारमा भुटनिस कम्युनिटी इन क्यालिफोर्निया, एसियन हेल्थ सर्भिसेस र सान फ्रान्सिस्को स्टेट युनिभर्सिटी अन्तर्गत एसियन अमेरिकन स्टडिज विभागले गरेको सर्वेक्षणमा 56% भुटानीहरूमा कमसेकम 1 डिप्रेसनको लक्षण देखा परेको देखाएको छ। उक्त सर्वेक्षणले 70% भुटानीहरूले युएस ग्रिन कार्ड पाएर पर्मानेन्ट रेजिडेन्ट भइसकेको र 23% अझै शरणार्थीको दर्जामै रहेको कुरा पनि खुलाएको छ। गेलेफुका डुङ्पा पेमा वाङदीले एक भुटानी क्रिस्चियन धर्मावलम्बीका पास्टर पेमा शेर्पालाई निधार र छातीमा गहिरो चोट पर्ने गरी पिटेर ज्यान समेत लिने धम्की दिएका छन्। अब उसो राज्यमा क्रिस्चियन धर्मको प्रचार नगर्न भनी आफ्नो पातङ समेत निकाली धम्की दिएका हुन्। यस्तै अर्को प्राप्त समाचारमा ग्रक्स नेसनल ह्याप्पिनेसको ढोल पिट्दै प्रचार गर्ने भुटान सरकारको एउटा अमानवीय करतुत खोल्न आएको देखिएको छ। दागाना जिल्लाको कोशी गेवगमा पर्ने किसान सावित्र चौहानले सन् 1994 किदो स्वरूप पाएको 2.8 जमिन उनलाई थाई नदी जिग्मे छेवाङको नाममा पास गरिएको छ। यसका लागि न्यायको भिख माग्दै श्रीमती चौहान विभिन्न निकायको ढोका ढकढक्याउँदै हालै उक्त जमिनमा भइरहेको निर्माण कार्य रोक्न अनुरोध गर्दा पनि उक्त जग्गा छेवाङको नाममा पास भइसकेको बताइएको छ। श्रीमती चौहानले त्यस ठाउँको नामसारीको लागि कुनै कागजपत्रमा हस्ताक्षर नगरेको बताएकी छन्।
श्रोताहरू तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो सहकर्मी देवी पोखरेलको साथमा संसारभर भइरहेका भुटानीसँग सम्बन्धित केही छोटकरीमा जानकारीहरू तपाईँले उहाँले दिनुभयो जानकारी. अब
विशेष गरी यो महिनाको होइन अगस्त महिनाको भुटानी युवाहरूसँग सम्बन्धित जानकारी.
अब यो जानकारी पछि हामी तपाईँलाई फेरि गीत सङ्गीततर्फै लाँदैछौँ. गीत सङ्गीतको लागि कुन तयार गरेको छ गङ्गाले?
गीत सङ्गीतको लागि त इन्द्र अहिले युनिसा इन्द्र याम थापा हाम्रो सहकर्मी हाम्रो साथी याम थापा होइन उहाँ हाम्रो नियमित श्रोता हुनुहुन्छ. उहाँले धेरै गीतहरू रिक्वेस्ट गरिराख्नुहुन्छ हाम्रो युवा संसारबाट. उहाँले आज पनि माया गरेर एउटा गीत रिक्वेस्ट गर्नुभएको छ अनि उहाँले भन्नुभएको छ, हाई दिस इज याम फ्रम तस्मनिया. आई वान्ट टु से ह्याप्पी बर्थडे एन्ड मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे टु माई डियरेस्ट एन्ड लभली फ्रेन्ड निरु भन्नुभएको छ. अल्सो आई वान्ट टु लिसन एन्ड डेडिकेट द सङ हिँड्दा हिँड्दै 1974 AD होइन 1974 AD हिँड्दा हिँड्दै भन्ने गीत उहाँले निरुको बर्थडे विस साथै श्रोताहरूलाई सुनाउन चाहनुभएको छ. र श्रोताहरू हामी पनि निरुको हिजो ह्याप्पी बर्थडे थियो निरुलाई हाम्रो सहकर्मी निरु उहाँलाई हामी पनि युवा संसार एकदमै ह्याप्पी बर्थडे भन्न चाहन्छौँ र उहाँको जीवन फलोस् फुलोस् होइन त्यसको साथै यो गीत तपाईँहरूको लागि.
Oh, हिड्दा हिड्दै दोहोरो बाटोमा तिमी त कहाँ हराइदियो म भने चाहिँ अल्मले त
तिमीलाई त्यहीँ पर्खिरह्यौँ। हामी पनि यहाँ पर्खिरहेको छौँ श्रोताहरू निरुको बर्थडेको केक खानलाई। कतिखेर आउने खै निम्तो पनि भएको छैन, अहिलेसम्म थाहा छैन है।
निम्तो त पक्कै हुनै पर्यो, किनभने युवा संसारले निरुको बर्थडेको ट्रिट त खानै पर्छ।
त्यहीँ पर्खिरहेको थियौँ हामी। यो याम थापाले हाम्रो सहकर्मी मित्र निरु खपाङ्गीको बर्थडेको विस गर्दै पठाउनु भएको थियो अनुरोधमा। उहाँको अनुरोधमा हामीले गीत बजायौँ। मेरो हातमा एक एउटा कम्युनिटी नोटिस पनि परेको छ। पहिलो कम्युनिटी नोटिस चाहिँ तिज सम्बन्धी छ। मैले भन्नुभन्दा पनि गङ्गाहरूले युनिसाले भने अझै राम्रो हुन्थ्यो। ठिकै छ, मैले भने
हाम्रो हो, तर अनाउन्समेन्ट चाहिँ अब भोइस
ल अब तिजको कुरो गर्दाखेरि सेप्टेम्बर 15 तारिक 16-17 पर्छ तिज चाहिँ ठ्याक्कै चाहिँ, तर शनिबार पार्नुपर्ने बाध्यता छ अस्ट्रेलियामा। शनिबार आइतबार हुन्छ अधिकांश हाम्रो तिज के अरे चाडपर्वहरू अहिले है। जुनसुकै अरू दिन जुनसुकै पऱ्यो भने हाम्रो चाडपर्व शनिबार आइतबार बनाउनु पर्ने बाध्यता छ। क्यालेन्डरमा पनि त्यसरी मिलाउनु पर्ला सायद अर्को पालदेखि है। 15 तारिक सेप्टेम्बर 15 तारिक 2012 शनिबार पर्छ यो, र तिज भुटानी समुदायले खुब भव्यताको साथ तिज मनाउने तयारी गरेको भन्ने हामीलाई जानकारी आएको छ। समय रहेको छ दिउँसो 1:30-4:30 बजे बिचमा, र स्थान रहेको छ 12:25 युथ सेन्टर, अथवा इङ्ग्लिसै भन्नु पर्यो सहिलो हुन्छ 12:25 युथ सेन्टर। यो चाहिँ सल्सबरी बजारको छेउछाउ पर्छ, सायद सल्सबरी टेफभन्दा पछाडिपट्टि पर्छ। त्यहाँनेरि भव्य रूपमा तिज मनाउन लागिरहेको छ। र तपाईँ पनि भुटानी समुदाय अथवा नेपाली समुदाय जो पनि तपाईँ तिज मनाउनुहुन्छ भने तपाईँलाई स्वागत छ तिजको लागि भनेर उहाँले मेसेज पठाउनु भएको छ। तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ, फेरि पनि अघि हामी धेरै कुरा गऱ्यौँ, निरु खपाङ्गी नै हुनुहुँदो रहेछ तिज मनाउनलाई तयारी गर्नुभएको। उहाँलाई सम्पर्क गर्ने मोबाइल नम्बर रहेको छ 04-34-555-230। उहाँको नम्बरमा फेरि भन्छु 04-34-555-230। यदि तिजमा तपाईँ आउन चाहनुहुन्छ भने यो नम्बरमा सम्पर्क गरेर के हो कस्तो हो तयारीको बारेमा पनि बुझ्नु होला तपाईँले। अर्को चाहिँ मसँग सूचना रहेको छ, तपाईँ यदि व्यवसाय गर्न चाहनुहुन्छ, बिजनेस अस्ट्रेलियामा गर्न चाहनुहुन्छ भने यो भुट्ने समुदायको लागि मात्र रहेको छ। बिजनेस गर्न चाहनुहुन्छ भने तपाईँलाई चाहिँ ट्रेनिङको व्यवस्था गरिएको छ। शनिबार सेप्टेम्बर 1 तारिक 2:00-5:00 रहेको छ यो कार्यक्रम। यो कार्यक्रम भनेको आगामी शनिबार 1 तारिक परेछ जस्तो छ। स्थान रहेको छ सल्सबरी सेन्टर, सल्सबरीमै छेउछाउ भनेको छ, तर ठ्याक्क कहाँनिर हो भन्ने कुरो थाहा छैन, यहाँनिर पछि जानकारी गरौँला भन्नुभएको छ सुशील निरौलाजीले। हामीले जानकारी दिने सुशील निरौलाजीले, अहिले उहाँले सम्पर्क नम्बर पठाउनु भएको छैन, सम्पर्क अथवा सम्पर्क कहाँ गर्ने भन्ने कुरो सम्पर्क स्थान बताउनु भएको छैन। उहाँको नम्बर म तपाईँलाई दिन्छु, उहाँलाई सम्पर्क गरेर तपाईँले जानकारी थप जानकारी लिन सक्नुहुन्छ जस्तो लाग्छ मलाई। यो चाहिँ ट्रेनर रहनुभएको छ लेरी काबलरो, नर्थ एडलेड बिजनेस एन्टरप्राइज सेन्टरबाट उहाँ हुनुहुन्छ। उहाँले चाहिँ ट्रेनिङ दिनुहुनेछ यो ठाउँमा। तपाईँले सुशील निरौलालाई सम्पर्क गर्नुपर्नेछ तपाईँ यदि यो ट्रेनिङमा बस्न चाहनुहुन्छ भने। उहाँको नम्बर रहेको छ 04-21-221-018 है, अलिकति र भनेर भन्नु पऱ्यो 04-21-221-1018 है। यो नम्बरमा तपाईँले सम्पर्क गर्नुपर्ने सुशील निरौलालाई, र थप जानकारी लिन सक्नुहुनेछ। अर्को चाहिँ तपाईँलाई खुसीको खबर पनि छ, यदि तपाईँ 5-10 घन्टा एएमइपी क्लास सकेर बस्नु भएको छ भने तपाईँले, र यदि 5-10 घन्टामा तपाईँले अङ्ग्रेजी सिक्न सक्नुभएको छैन भने तपाईँलाई थप जानकारी अथवा तपाईँलाई थप जानकारी लिन अथवा तपाईँले थप पढ्नको लागि अङ्ग्रेजी पढ्नलाई चाहनुहुन्छ भने तपाईँ सक्नुहुनेछ. यो त्यति धेरै जानकारी त हामीलाई यहाँ मेसेजमा छैन, उहाँले जानकारी दिनुभएको छ. यो 510 घन्टा पढेर थप पढ्न चाहनुहुन्छ भने तपाईँसँग हुनुपर्छ ह्युमेनिटेरियन एन्ट्रान्ट, हामी जस्तो शरणार्थी ग्रुपमा अस्ट्रेलियामा नै हुनुहुन्छ, अथवा सेन्ट्रलिङको हेल्थ केयर कार्ड, पहेँलो कार्ड सेन्ट्रलिङको छ भने तपाईँ यसको लागि योग्य हुनुहुन्छ भनेर जानकारी आएको छ हामीलाई. यो पेमा तामाङजीले पठाउनु भएको हो. पेमा तामाङजीको नम्बर त हामीसँग छैन, सुशीलजीलाई नि फेरि सम्पर्क गर्नु ल, बासाको स्पोक्स पर्सन भएकोले गर्दा उहाँको नम्बर म दिँदैछु. उहाँलाई सम्पर्क गरेर तपाईँले थप कहाँ पढ्ने भन्ने कुरो जानकारी लिनुहोला. म यति भनेपछि अब म युनिसाको माइक्रोफोनतिर हेर्दैछु. युनिसाले चाहिँ अघिदेखि म आइफोन 5 बारेमा भन्छु भनेर तयारी गरेर बसिरहेको छ, त्यही भएर चुप लगाएर अघिदेखि तयारी गर्ने क्रममा छ. अब म युनिसालाई भन्दैछु आइफोन 5 बारेमा मलाई पनि जानकारी दिउँ त अलिकति.
सुन्नुहोस् न त, होइन र हामीलाई मलाई लाग्छ हाम्रो श्रोताहरू पनि आइफोन 5 भन्दाखेरि भन्ने बित्तिकै पुरा कान थापेर सुनिरहनु भएको होला. र सुन्नुहोस् है त, एप्पलको नयाँ उत्पादन आउने थाहा पाउने बित्तिकै यसका फेनहरू व्यग्रताले प्रतीक्षा गर्ने गर्छन्. उत्पादन बजारमा आउने दिनको सिको पाउनेहरू अघिल्लो दिनदेखि एप्पल स्टोरमा लाइन लाग्छन् उत्पादन किन्न तच्छर मच्छर हुने गर्छ. सेप्टेम्बरमा बजारमा आउने भनिएको आइफोन 5 हातमा खेलाउन प्रयोगकर्ता व्यग्र छन्. आइफोन 5 एप्पलको इतिहासमा सबैभन्दा अपेक्षा गरिएको र प्रतीक्षा गरिएको उत्पादन हो. एप्पलले एप्पल 5 आइओएस 6 पनि सार्वजनिक गर्नेछ. आइओएस 6 फिचर्सबारे एप्पलले नेक्स्ट जेनेरेसन म्याकबुक प्रोलाई सार्वजनिक गर्ने क्रम प्रयोगकर्तामा आधिकारिक रूपमा जानकारी गराइसकेको छ. एप्पल वर्ल्ड वाइड डेभलपर कन्फरेन्समा आइओएस 6 बारे दिएको जानकारीले आइओएस 5 बढी लोकप्रियता पाउने देखिन्छ. आइफोन 5 अफवाह मात्र फैलिएको छ. आइफोन 5 हालसम्म आधिकारिक रूपमा जानकारी आइसकेको छैन. आइफोन 5 कस्तो हुने हो त्यसका लागि सेप्टेम्बर कुर्नु उपयुक्त हुनेछ. एप्पल सफ्टवेयर र हार्डवेयर दुवै प्रयोगकर्तालाई झट्का दिने सोचमा छ. पुराना आइओएस भर्जनमा जस्तो आइओएस 6 युट्युब एप्लिकेसन पहिले सबैभन्दा हुने छैन. एप्पल मोबाइल डिभाइसबाट युट्युबको बढी प्रयोग गर्नेलाई यो पक्कै दुःखको खबर हो. गुगल म्याप्स एप्लिकेसनलाई आइओएसमा समावेश नगर्ने निर्णयले युट्युबको विषयमा दुविधा थपेको अनुमान छ. आइओएस 6 युट्युब प्रयोग गर्ने नपाइने भने होइन, आइओएस 6 युट्युबमा रहेका भिडियोको मजा लिन सफारी सहारा लिनुपर्नेछ. आइओएसमा गुगल म्याप्स र युट्युब नहुनेले गुगल र एप्पल बीच तिक्तता प्रष्ट पार्छ. केही समयमा सार्वजनिक हुने भइरहेको बेला यसले एप्पललाई बजारमा व्यवस्थापन र प्रभाव जमाउने नकारात्मक असर नपर्ला भन्न सकिन्न. आइओएस 6 अरू आइओएसमा जस्तै युट्युब समावेश नहुने ठोस कारण भने अहिलेसम्म राम्ररी खुल्न सकेको छैन. मोबाइल अपरेटिङ सिस्टममा एप्पलको निकटतम प्रतिद्वन्दी गुगल हो. गुगलको एन्ड्रोइड चलाउने सङ्ख्या पनि कम छैन. गुगल आइओएस 6 लागि गुगल ड्राइभ, जिमेल फर आइफोन जस्तै स्ट्यान्ड एलोन युट्युब एप्लिकेसन्स बनाउन लागि परेको छ. आइओएसका पुराना प्रयोगकर्ताले भने पहिले नै समावेश भइसकेको युट्युब एप्लिकेसनलाई निरन्तरता दिन सक्नेछन्. आइओएस प्रयोगकर्ताले युट्युबलाई मिस गरे पनि आइओएसमा थपिएका फिचरले आइओएसलाई नै निरन्तरता दिने पक्षमा सोच्न बाध्य बनाउनेछ. आइफोन 4Sको आकर्षण बनेको सिरीलाई आइओएस 6 अझै परिमार्जित गरिएको छ. अब सिरीलाई फोन टेक्स्ट गर्न लगाउने बाहेक सिनेमा, खेल आदिबारे सोध्न सकिन्छ. एप्पल मोबाइल डिभाइसबाट सोसल नेटवर्कमा अपडेट हुन ट्विटरलाई आइओएस 5 सम्मिलित गरिएको थियो. आइओएस 6 फेसबुकको सुविधा थपिएको छ. फोन वालेटको अवधारणलाई पासबुकले राम्रो साथ दिनेछ. वाइफाईमा निर्भर फेसटाइम सेलुलरबाट पनि प्रयोग गर्न सकिन्छ. फोन कलसँग सम्बन्धित पनि धेरै धेरै सुविधा थप्छ। भिआइपी मेल, फोटो स्ट्रिम लगायतका अन्य केही आइओएसमा हुने फिचर हुन्। आइओएस 6 सार्वजनिक हुन केही समय बाँकी छ, तर एप्पलले डेभलपरका लागि भने आइओएस 6 उपलब्ध गराइसकेको छ। एप्पल मोबाइल डिभाइसमा iPhone 4S, iPhone 4, iPhone 3GS, iPad 2, न्यू आइप्याड र 4th generation आइप्याडबाट आइओएस 6 प्रयोग गर्न सकिन्छ।
आइफोन 5 को यदि धेरै जानकारी पाएपछि श्रोताहरू, तपाईँ यदि आइफोन चलाउन इच्छुक हुनुहुन्छ भने अब 1 महिना मात्र बाँकी छ जस्तो छ, होइन युनिसा?
म त एकदम तर्खरमा छु।
1 महिना पनि बाँकी छैन, सायद सेप्टेम्बरभित्रमा आउने होला भन्ने हामी अनुमान गर्न सक्छौँ है। आयो भने चाहिँ अब आइफोन 4S त मेरो फालिदिउँ कि अरू राखौँ? यही
फाल्नु नै बेस्ट हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ,
आइफोन 5 को कुरा सुन्दा चाहिँ, होइन?
तर फाल्ने बेलामा चाहिँ मैले देख्ने
अब आइफोन 5 को यति धेरै जानकारी दिएपछि आइफोन 5 को बारेमा अलिकति फेरि म अर्को आइफोन 5 त होइन, यो एप्पलको बारेमा छोटकरी जानकारी दिइहाल्छु। एप्पल र सामसुङको यो लडाइँ त तपाईँले सुनिहाल्नु भयो युनिसाको मुखबाट, लडाइँको पछिल्लो नतिजा के भइरहेछ भने आइफोनको टेक्नोलोजी अथवा आइफोनको क्रिएटिभिटी चाहिँ चोरेर सामसुङले सामसुङ ग्यालेक्सी बनाएको भन्ने कुरो मुद्दा चलिरहेको थियो, र गत साता मात्रै यो मुद्दामा अमेरिकाको एउटा कोर्टले फैसला गरेको छ, र अब सामसुङले एप्पललाई $1.15 billion तिर्नुपर्ने भएको छ। यो एप्पलको लागि खुसीको कुरो हो भने सामसुङको लागि निकै दुःखको कुरो हो। त्यसमा के भन्नुपर्छ भने गत साल होइन जुनको 30 एन्ड भएको सालमा चाहिँ संसारको सबैभन्दा धेरै कमाउने कम्पनीमा एप्पल परेको थियो। यसपालि झन् मुद्दाबाट जितेपछि यसपालि अबको सालमा एप्पलले कमाउने कति पुग्ला भन्ने कुरो हामीले अनुमान गर्न सकिँदैन। अब गीतको पालो भएको छ, गङ्गाले कुन गीत रेडी बनाएको छ?
एकदमै अब पक्का पनि गीत सुन्नै पर्छ, एकदम यो धेरै गनगन सुन्यो भने श्रोताहरूलाई पनि एकदम अल्छी लाग्छ। श्रोताहरू, तपाईँ अहिले भर्खरै मात्रै रेडियो सुन्नुहुँदैछ भने तपाईँ सुन्दै हुँदैछ रेडियो एडलेट 101.5 मेगा हर्जमा, यो हो कार्यक्रम युवा संसार, अनि तपाईँहरूलाई हामी साथ दिइराखेको छौँ इन्द्र, युनिसा र म गङ्गा। श्रोताहरू, अबको यो कुराकानी सँगसँगै, यो धेरै जानकारी सँगसँगै एउटा गीत सुनौँ प्रकाश ओझाको स्वरमा, होइन? एउटा लोकगीत होइन, किन पप गीत मात्रै सुन्यो, लोकगीत पनि सुनौँ भनेर होइन, प्रकाश ओझाको स्वरमा सोल्टिनी नानी, है सोल्टिनी नानी भन्ने एउटा मिठो गीत सुनौँ श्रोता।
आऊ न सोल्टिनी, वर किन हुन्छ पर पर बाँचुन्जेल समय त उनी हाँसेर खेले, वैभवको मार पर्नलाई के गर, आधै हो कि भोलि? यस्तै हो जोवन, यस्तै हो जुनी, आज पो हामी यहाँ छौँ, भोलि कहाँ पुगिने हो कुनी? आऊ न सोल्टिनी, एकछिन सुस्ताउँ चौतारीमा, के लाज मान्छौ गाँठे हामी दौतारी, ल साथी मादल ठोक।
Yam dam ma yam dam, soltini kanchi, khadal ko shimpi, mero cha binti, soltini nani, soltini nani.
हरिया राम्रो त्यसै हुन्थ्यो भन्न आउँदैन मलाई भन्न चाहिँ आउँछ है प्रयास चाहिँ गर्छ तर राम्रो स्वर छैन श्रोताहरू यो प्रकाश ओझाको मिठो लोकगीत तपाईँलाई सुनाउँदैथ्यौँ हामी अब फेरि युनिसाकैतिर जाँदैछ माइक्रोफोन है युनिसाले अर्को आइटी टिप्स लिएर आएको छु भन्दै थियो आइटी टिप्स अन्तर्गत आज गुगल यदि तपाईँ चलाउनुहुन्छ गुगल भने सायद गुगल नचलाउने को होला होइन गुगलिङ गर्नुपर्छ हिजो आज जे पनि काम गर्नु पऱ्यो भने अब गुगलको बारेमा कसरी गुगललाई उपयुक्त तरिकाले यो प्रयोग गर्ने भन्ने कुरो आइटी टिप्स अन्तर्गत चाहिँ युनिसाले लिएर आएको छ आज
लेरी पेज र सर्गे ब्रिनले इन्टरनेट प्रयोगकर्तालाई मजा प्रस्तुत गरेको गुगललाई हामी सर्च इन्जिनको शब्द बादशाहका रूपमा चिन्छौँ गुगलले पछिल्लो समयमा विकसित गर्दै लागेको प्रविधिका कारण यो सर्च इन्जिनमा मात्र सीमित नभए टेक्नोलोजी जेन्टका रूपमा देखा परेको छ यद्यपि गुगल भन्ने बित्तिकै सर्च इन्जिन नै बुझिन्छ इन्टरनेटमा केही कुरा खोज्न सबैको पहिलो रोजाइ हुन्छ गुगल गुगलका सेवाहरूबाट प्रभावित हुने प्रयोगकर्ताहरूले त्यसलाई गुगल दाई गुगल महादेवसम्म भन्ने गरेको छ सर्च इन्जिनबाट सुरु भएको गुगलको सेवा अपरेटिङ सिस्टमसम्म पुगिसकेको छ गुगलले क्रोम युट्युब जिमेल जी प्लस गुगल अर्थ एन्ड्रोइड आदि प्रोडक्टलाई आफ्नो सेवामा जोडिसकेको छ गुगलका धेरै प्रोडक्ट उक्त विधामा नम्बर एक छन् अब गुगललाई कन्टेन्ट सर्चका लागि मात्र प्रयोग गरे गुगल त हामीसँग पक्कै रिसाउने छन् गुगल धेरै बाठो भइसकेको छ बढ्दो उमेरसँगै गुगलको बौद्धिकता पनि बढ्दै गएको छ अझ राम्रो सेवाका लागि गुगलले आफ्नै वेबसाइटमा कन्टेन्ट सर्च बाहेक शब्दकोश घडी क्यालकुलेटर म्याप आदिको सुविधा पनि उपलब्ध गराएको छ गुगलबाट शब्दकोशको सेवा पनि लिन सकिन्छ थाहा नभएको शब्दको अर्थ खोज्न वेबसाइटमा गइरहनु पर्दैन गुगलको सर्च बक्समा डिफाइन टाइप गरेर उक्त शब्दको अर्थ जान्न सकिन्छ यसमा शब्दको अर्थसहित शब्द सम्मिलित भइसके वेबसाइटहरूको विवरण पनि पाइन्छ गुगलको अर्को रूपमा क्यालकुलेटर हामी जोड घटाउ गुणदेखि साइन्टिफिक हिसाब गर्ने क्यालकुलेटरको आश्रय लिने बानी परिसकेको छ सर्च बक्समा साइन 30 प्लस कस 30 कोमा 95.5*9 टाइप गर्नुहोस् नतिजा तपाईँको सामु हुनेछ पर्सनल कम्प्युटरदेखि मोबाइल ओएसमा पनि क्यालकुलेटर एप्लिकेसन सजिलै पाइन्छ इन्टरनेट सर्फिङ गर्दा क्यालकुलेटरको आवश्यकता पर्दा मोबाइल वा क्यालकुलेटर खोजिरहनुको साटो गुगल सर्च पेजलाई नै क्यालकुलेटरको रूपमा प्रयोग गर्दा समय पनि बचत हुन्छ अन्तर्राष्ट्रिय मापदण्ड र चलन चल्तीको युनिट फरक पर्न सक्छ कुनै ठाउँमा किलोग्राममा त कुनै पाउन्डमा त अनि कतै लोब्समा तौल नापिन्छ यसले अल्मल्याउने त पक्कै छ एकपटक गुगललाई सोद्धा के नै जाला आजको विनिमय दर अनुसार 100 अमेरिकी डलर बराबर कति पाउन्ड हुन्छ पत्ता लगाउनु कुनै असहज कुरा होइन तर यसका लागि विनिमय दर कति हो थाहा हुनुपर्छ र हिसाब गर्नुपर्छ यो लामो झन्झट किन बोक्ने गुगलसँग प्रश्न गर्नुहोस् न गुगलबाट विनिमय दर थाहा पाउन सर्च बक्समा google.com/finance/converter टाइप गर्न सकिन्छ जस्तै कि टाइम सात समुद्र पारी कसैसँग गफ गर्न त्यहाँको समय थाहा पाउन सकिन्छ थाहा पाउन आवश्यक छ समय थाहा पाउने सजिलो उपाय हो गुगल सर्च बक्समा टाइम कोलन सिडनीले सिडनीको सहरको समय र मिति नतिजाका रूपमा प्रस्तुत गर्छ गुगलले ठाउँहरूको जानकारी पनि राम्रैसँग राखेको छ कुनै पनि ठाउँको जानकारी खोज्न कागजी नक्सा पल्टाउनुभन्दा उपलब्ध भएका डिजिटल नक्सा पल्टाउनु बुद्धिमानी हुन्छ गुगलको म्याप्स सुविधा सर्च पेजबाट पनि लिन सकिन्छ सर्च बक्समा लोकेट एडिलेट गर्दा गुगल म्याप्सको लिङ्कसहित एडिलेटको नक्सा उपलब्ध हुन्छ
हजुर श्रोताहरू एकदमै रोचकिलो अथवा एकदमै उपयोगी टिप्सहरू जानकारीहरू गुगलको जुन हामी दिन प्रतिदिन होइन
तपाईँ यदि गुगलर हुनुहुन्छ भने चाहिँ यो गुगलको टिप्स निकै
धेरै उपयोगी होइन यस्तो टिप्सहरू धेरै सुन्यौँ युनिसाबाट र यस्तै टिप्सहरूको सङ्गालो अथवा टिप्सहरूकै संसारमा अर्को टिप्स लिएर म पनि उपस्थित
भइसकेँ
कम्पिटिसन त होइन तर श्रोताहरूलाई होइन यस्तो अब आफूले भेला पारेको टिप्सहरू आफूले भेला पारेको जानकारीहरू श्रोतासम्म बाँड्यौँ भने हामीले आफूले जानेको ज्ञान साथीहरूलाई पनि त सेयर गरौँ भन्ने एउटा ध्येय राखेर होइन एउटा राखेर हामीले टिप्सकै संसारमा अर्को टिप्स एउटा हेल्थ टिप्स लिएर आएको छु होइन.
समय छोटो छोटो छ, निकै छिटो छिटो भन्नु पर्ला सायद.
छिटो छिटो मुक्तै चलाउँछु होइन. जस्तो भनेको छ हेल्थ डट कममा मैले भेटेको थिएँ होइन, जहाँ एकदमै रोचकिलो के भनेको छ भने तनाव हटाउन मुस्कानको आवश्यकता नामक एउटा टिप्स छ, जसमा मुस्कानले अरूलाई हामीतर्फ आकर्षित मात्र गर्दैन तर हाम्रो मिठो मुस्कानले हाम्रो तनाव घटाउन समेत मद्दत गर्छ भनिएको छ. साइकोलोजिकल साइन्समा प्रकाशित अध्ययनमा गरिएको दावी अनुसार मुस्कानले हाम्रो मुटुको चालको स्तरलाई कम गरेर तनावबाट मुक्ति पाउन शरीरलाई सघाउँछ भनिएको छ. यसै गरी यस अध्ययनमा भनिएको यो पनि छ कि जुन व्यक्तिको अनुहारमा सधैँ मुस्कान हुन्छ त्यो व्यक्तिको मुटुको चाल वा मुटुको धड्कन सही स्तरमा नै रहन्छ भनिएको छ. त्यसरी नै यो अध्ययनमा यसो पनि भनिएको छ कि यदि हामीले तनावको समयमा समेत हाम्रो मुस्कानलाई कायम राख्न सक्यौँ भने यसले हाम्रो शरीरलाई त्यो तनावबाट जुत्ने क्षमता बढाउँछ भनिएको छ. दर्शकहरू साथीहरू तपाईँहरू हाँसिरहनुहोस् मुस्काइरहनुहोस् होइन. त्यसरी नै अर्को टिप्स के छ भने यदि तपाईँ डन्डी फोरको कारणले हैरान हुनुहुन्छ, यदि अनुहारमा डन्डी फोरको दागहरूले अथवा डन्डी फोर आएर हैरान हुनुहुन्छ भने मसँग केही टिप्स छ, म छिटो छिटो सरस्वती भनिहाल्छु. बजारमा पाउने क्रिमको प्रयोग गर्नुको सट्टा केही घरेलु उपायहरू अप्नाउनु सुरक्षित हुँदा डन्डी फोरको लागि होइन. यदि पाइन्छ भने निमको पात उमालेर, अस्ट्रेलियामा पाउनु चाहिँ गाह्रै छ, मैले पनि धेरै खोजेँ होइन, यदि पाउनुहुन्छ भने निमको पात उमालेर त्यसको पानीले अनुहारलाई धुँदाखेरि छालालाई धेरै फाइदा पुर्याउँछ भनिएको छ. आलुलाई काचकुच पारेर अनुहार पहिला धोएर सफा अनुहारमा आलुलाई काचकुच पारेर अनुहारमा लगाउनाले डन्डी फोरको दागहरू हट्दै जान्छ भनिएको छ. मुल्तानी माटोको फेस प्याक प्रयोग गर्दा छालाको तैलीयता अथवा ऑयलीपना जुन हुन्छ त्यसलाई कम गर्छ भनिएको छ, जसले गर्दा डन्डी फोरलाई पनि लाभ मिल्छ. 19-20 मिनटसम्म अनुहारमा बरफ लगाएर अथवा आइस लगाएर त्यसपछि ल्वाङको तेलको प्रयोग गरेमा डन्डी फोरलाई एकदमै आराम पुग्छ पनि भनिएको छ. काँचो दुधमा अलिकति बेसन मिसाएर बनाएको पेस्टलाई अनुहारमा लगाएर हल्का सुकेपछि मनतातो पानीले पखाल्नु भएमा छालालाई धेरै फाइदा पुर्याउँछ. श्रोताहरू यो थियो एकदमै हेल्थ टिप्स होइन.
गङ्गाको हेल्थ टिप्स सुन्दा सुन्दै समय सकिन लागेको छ श्रोताहरू. यदि बेर सँगै बसेर तपाईँले साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ. हामी तपाईँको साथ आगामी दिनहरूमा पनि निरन्तरता रहनेछ भन्ने हामीले आशा गरेका छौँ. अर्को साता आइतबार 1 बजे तपाईँको स्टुडियोमा, तपाईँको रेडियो सेटमा हामी फेरि पनि तपाईँलाई भेट्न आउने नै छौँ. यो संसारको अर्को अङ्क सुन्न नभुल्नुहोला. आजको लागि अन्त्यमा तपाईँलाई एउटा मिठो गीत छोडेर जाँदैछौँ हामी, हेमन्त राणाको स्वरमा लैजा ए भन्ने यो मिठो गीत. अर्को साता फेरि भेटौँला, तबसम्म स्वस्थसँगले रहनुहोस्. तपाईँको यो साता सुखमय बितोस्,
खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् अनि सुरक्षित रहनुहोस्.
नमस्कार.
फेर न खोज्दा निसास लिन्छु, म त पहिला चल्न खोज्दा भासिन्छु. मेरो मन कहीँ टाढा लैजा रे, यहाँ को खुशी किन्न सकिना. यहाँ को चलन मन न सकिना, यहाँ को खुशी किन्न सकिना.